समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, चाडपर्वको टीकाटालोसँगै कृषि प्रधान देशका किसानहरू यतिखेर बालीनाली भित्राउने चटारोमा छन्। तर पछिल्ला केही दिन यता बंगालको खाड़ी, मध्य भारतमा विकसित भएको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ। यो बेमौसमी वर्षाका कारण विशेष गरी धानबाली भित्राउने यो समय किसानहरूका लागि चिन्ता र चुनौतीको विषय बन्न पुगेको छ। अझ केही दिन वर्षातको क्रम नरोकिए यसै पनि घट्दै गएको कृषि उत्पादनमा अझै प्रतिकूल प्रभाव पर्ने अनुमान गर्न सकिन्छ। अन्तर्सम्वादमा आज हामी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कृषि विकासको रणनीति निर्माणका क्षेत्रमा कार्यरत विज्ञ जो सार्क एग्रीकल्चर सेन्टरमा कृषि विज्ञका रूपमा समेत कार्य गर्नुभएका डाक्टर प्रद्युम्न पाण्डे र स्वतन्त्र कृषि विज्ञका रूपमा विभिन्न पुस्तकहरू समेत प्रकाशित गरिसक्नुभएकी अर्का कृषि अर्थविज्ञ डाक्टर नम्रता पाण्डेसँग सम्वाद गर्नेछौ। उहाँहरू हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार प्रद्युम्न पाण्डे सर, डाक्टर साहब, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
नमस्कार, हजुर नमस्कार।
डाक्टर नम्रता पाण्डे, यहाँलाई पनि हार्दिक स्वागत छ।
हजुर सर, नमस्कार।
अब कुराकानी शुरू गरौं। मौसम चाहिँ अलिकति झरीले घेरेको छ, देशभरि वर्षात भइरहेको विवरण हामी निरन्तर प्रसारण पनि गरिरहेका छौं। अब यो मौसममा म डाक्टर प्रद्युम्न पाण्डे सरलाई पहिलो प्रश्न राख्न चाहन्छु। यो मौसममा कृषकहरूले त धेरै असहज परिस्थिति र चुनौतीको सामना गर्नु परिरहेको छ, होइन? के देखिन्छ कृषकहरूलाई, के अप्ठ्यारो देखिन्छ अहिलेको यो मौसमको कारणले?
हजुर नमस्कार। सर्वप्रथम त यो कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार व्यक्त गर्छु। यो मौसम कृषकहरूको निम्ति, अब हामी वर्षा मौसम सकिएर शरद ऋतुतर्फ आएका छौँ, तैपनि वर्षा रोकिएको छैन र यो एक किसिमको वर्षा कृषकको निम्ति फाइदाजनक नै छ। तर यो समयमा, कुन समयमा वर्षा उपयुक्त छ भन्ने कुरामा, जस्तो अब हामी धान भित्र्याउने समयमा आएका छौँ, कतिपय यो बढी वर्षाले, अधिक वर्षाले चाहिँ कृषकहरूको जुन धान बाली भित्र्याउने समय छ, धान पाकेको धानमा त्यसले प्रतिकूल असर पार्न सक्छ र कुनै कुनै हिउँदे बालीहरूको निम्ति यसले फाइदा पनि गर्न सक्छ, जस्तो तरकारीहरू र फलफुलहरू किसानहरूले विभिन्न बाह्रै महिना लगाउनु भएको छ। अहिले यो हाम्रो वातावरणीय कारण र यो विभिन्न किसिमको हाइब्रिड प्रविधिहरूको कारणबाट बाह्रै महिना विभिन्न मौसम अनुसार मात्रै नभएर बेमौसमी खेतीहरू पनि गर्ने गरिएको छ, त्यसको निम्ति यसले केही फाइदा गर्छ।
म डाक्टर नम्रता पाण्डेलाई सोध्न चाहन्छु, अब क्षति न्यूनीकरणका उपायहरू पनि हुन सक्छन्, अब कुनै पनि चिजहरू चाहिँ पहिले नै यही हुन्छ भनेर भन्न त अलिकति गाह्रो छ। अहिलेको अवस्थामा सम्भाव्य क्षतिलाई कम गराउनको लागि के गर्न सक्छन् किसानहरूले?
हजुर नमस्कार। अब विशेष गरी अलिकति चाँडो पाक्ने धानहरू भित्राउने अवस्था छ, त्यसले गर्दा चाहिँ गाह्रो परेको यो हुन्छ नि बेमौसम जस्तो। त्यसै पनि हाम्रो यो दसैँ तिहारको मौसम भनेको अलिकति घमाइलो, घाम लाग्नुपर्ने समय पनि हो, तर यो प्रतिकूल भएको कारणले अहिले कस्तो एकदमै किसानहरू आफ्नो बाली नालीप्रति सचेत हुनुपर्ने, अलिकति कतिपय धानहरू त थोरै ठ्याक्कै पाक्नुभन्दा अगाडि पनि काट्न सक्ने अवस्था, बाली भित्राउन सक्ने अवस्था त्यो खालको छ। र अहिले विशेष गरी यो ग्रिन हाउसको व्यवस्था पनि हामी कहाँ बिस्तारै सुरु भइसकेको छ, त्यति धेरै अभ्यासमा त छैन, तथापि जस्तै अब यो फुलहरू पनि लगाउने, अब तिहार आउँदैछ, फुल हार्वेस्ट गर्ने क्षेत्र पनि हो र कति किसानहरूले अहिले फुल खेतीबाट पनि मनज्ञा आम्दानी लिइरहेको अवस्था छ र त्यो पनि बिग्रिन्छ भने त्यसलाई कसरी भण्डारण गरेर स्टोरेज गर्ने, जस्तै कोल्ड स्टोरेजहरूका कुराहरू छन् होइन, स्टोरेज गर्ने, त्यो पनि हामीसँग त्यति वैज्ञानिक अभ्यासहरू नभइसकेको कारणले चाहिँ गाह्रो छ। र यसमा किसानहरूले कसरी गर्ने भन्दा पनि हाम्रो जुन कृषि नीतिहरू छ, पोलिसीहरू छ र किसानहरूको लागि एउटा जनचेतना र जुन सिकाइ छ, हाम्रो त परम्परागत प्रणाली छ, सबै कुराहरू किसानहरू अभ्यस्त भइसकेको अवस्था छैन, त्यसैले पनि अहिले विभिन्न ज्ञान केन्द्रहरू ठाउँ ठाउँमा छन्, कृषिका यति धेरै कार्यालयहरू छन् होइन, सरकारी स्तरबाट किसानहरूको राहतको लागि बेला बेलामा उहाँहरूको अनुगमन मूल्याङ्कन गर्दै किसानहरू कसरी खेती बेहोरिरहेका छन् भन्ने कुरा चाहिँ यो राज्य स्तरबाट हुनुपर्छ। अहिले हाम्रो अब तिनै तहको सरकार छ होइन, स्थानीय तहमा पनि हाम्रो धेरै कार्यालयहरू धेरै अफिसरहरू कार्यरत हुनुहुन्छ, एउटा निर्देशन र मार्ग निर्देशन र निर्देशन अनि यो अनुगमनको खाँचो चाहिँ मैले देख्दछु।
हजुर, म प्रद्युम्न सरलाई सोध्न चाहन्छु, कृषि रणनीति निर्माणको क्षेत्रमा यहाँ निकै समय तल्लीन हुनुहुन्छ, अहिले मन्त्रालयमा पनि हुनुहुन्छ, हाम्रा रणनीतिहरू कृषि कृषक लक्षित नीतिहरू निर्माणका आधार र हाम्रा प्राथमिकताहरू चाहिँ के रहेका छन् आजको दिनमा?
खास गरी कृषि रणनीति जुन निर्माण गरियो यो 2015 2035 लागि रणनीति गरिएको छ। यसभन्दा अगाडि एपिपी भन्थ्यो, एग्रिकल्चर प्रोस्पेक्टिभ प्लान, त्यो थियो, त्यसको अन्त्यसँगै त्यो सकिएसँगै यो कृषि विकास रणनीति लागू गरिएको छ। यो रणनीति गर्दाखेरिमा धेरै किसिमको कन्सल्टेसन, धेरै किसिमको सरसल्लाहहरू, धेरै किसिमका बैठकहरू विभिन्न तहमा, जस्तो कृषकहरूको तहमा, प्रदेशहरू तहमा र विभिन्न बुद्धिजीवीहरूको तहमा र विदेशी जुन विकास साझेदारहरू छन् उनीहरूको तहमा गरिएको छ। र यो कृषि विकास रणनीतिको एउटा महत्त्वपूर्ण पक्ष के छ भने यसले राष्ट्रिय किसान आयोग गठन गरेको छ, जुन चाहिँ अहिले दोस्रो कार्यकालमा दोस्रो पटक फेरि नयाँ पदाधिकारीहरू नियुक्ति भएर कृषकहरूकै प्रतिनिधिहरूले कृषकहरूका समस्याहरू, कृषकहरूको नीति निर्माणमा सहयोग गर्ने त्यो किसिमको छ भने यसले अहिले चाहिँ अहिले करेन्टली वर्तमान अवस्थामा यसले प्रादेशिक कृषि विकास रणनीति को निर्माणको चरणमा छ र कतिपय प्रदेशले त्यसको मस्यौदाहरू तयार गरिसकेका छन्। त्यसमा यो युरोपियन युनियन र विभिन्न दात्री संस्थाहरूबाट सहयोग पनि भएको छ नेपाल सरकारलाई यसको रणनीतिको कार्यान्वयनको निम्ति। यसरी यसले चाहिँ एउटा समग्र कृषिको जुन अवस्था छ त्यसलाई चाहिँ फड्को मार्ने किसिमको एउटा योजना रहेको छ र त्यसरी नै हाम्रो कृषि विकास रणनीतिहरूले वास्तवमा कृषकहरूको समस्याहरूलाई दृष्टिगत गरी आत्मसात गरेर त्यसलाई चाहिँ अगाडि बढाउने किसिमको योजना छ, त्यसै अनुसारको यो पनि एउटा रणनीति हो।
हजुर, म नम्रता पाण्डेजीलाई सोध्न चाहन्छु, जस्तो यहाँको विशेषज्ञता कृषि अर्थविज्ञ होइन एग्रो इकोनोमीको विषयमा यहाँले विज्ञता हासिल गर्नुभएको छ, अब नेपालमा हामी भनौँ न अब कृषि प्रधान देश भन्छौँ हामी होइन, कहिलेकाहीँ व्यङ्ग्य गर्दाखेरि होइन कृषि प्रधान देश पनि भनिएला है, त्यसै गरिकन अब रेडियोकै हाम्रो कुरा गरौँ, एउटा व्यङ्ग्यकै कुरा गर्दा पनि हाम्रो मौसमी पूर्वानुमान चाहिँ झ्याल खोलेर चाहिँ रेडियोले भन्छ भन्ने खालका चाहिँ व्यङ्ग्यहरू पनि हामी सुन्ने गर्छौ होइन, अब कृषि संचारका क्षेत्रमा विभिन्न काम भइरहेको छ होइन, एउटा विज्ञ पत्रकारलाई चाहिँ त्यसमा खटाउनुको सट्टा चाहिँ होइन अब जलवायु परिवर्तनमा चाहिँ खेलकुदका पत्रकारहरू खटिने खालका चाहिँ अवस्थाहरू छन्, त्यस कारण विज्ञताको जुन एउटा अभाव देखिएको छ, राइट म्यान इन राइट पर्सन भन्छन्, यो कृषि अर्थ को क्षेत्रमा जुन किसिमको चाहिँ प्रयास र जुन किसिमको जनशक्ति हामीले परिचालन गरेका छौं यो कति यथेष्ट छ, यसले कृषकहरूलाई कतिको फाइदा पुर्याइरहेछ?
हजुर, यहाँले भने जस्तै हामी जति कुरा गर्छौँ त्यसलाई व्यवहारिक पक्षमा उतार्न सकेको छैन भन्ने चाहिँ दिलाउँछ होइन, हामी कति अभ्यासरत छौँ भन्ने कुरा। विशेष गरी मेरो चाहिँ मेरो आफ्नो पिएचडी पनि कृषि क्षेत्रलाई समाजले हेर्ने आँखाबाट सिम्बाइसिसमा चाहिँ मैले यो अध्ययन गरेको हुँ होइन, हरेक समाजमा चाहिँ त्यो ठाउँमा त्यो कृषिले के चाहिँ फाइदा दिन्छ होइन, कति धेरै हाम्रा चाहिँ खेतीयोग्य जमिनहरू नभएको ठाउँमा पनि बस्ती छ, भूगोल छ नि हाम्रो, हाम्रो भूगोलको आधारमा हाम्रो कृषि उत्पादनलाई हामीले कसरी महत्त्व दिएका छौँ र आज हामी हाम्रो यति धेरै कृषि योग्य जमिनहरू बाँझो हाम्रो देशमा छ, हाम्रा युवाहरू चाहिँ विदेश पलायन हुनलाई आतुर छन् आजको दिनमा पनि होइन, पासपोर्टको लाइनमा हेरौँ विदेश जाने लाइनमा हेरौँ भनेपछि हामीले यसलाई औद्योगिकरण, कृषिलाई नै औद्योगिकरण गर्ने हो भने हाम्रो जस्तो हावापानी, हाम्रो जस्तो भौगोलिकता भएको ठाउँमा धेरै गर्न सकिन्छ। यसमा विशेष गरी कमजोरी भनेको चाहिँ म के देख्छु भने राज्य पक्षको कमजोरी छ। आज जति कुराहरू हामी गर्छौँ होइन, यो विज्ञताको कुरा पनि जस्तै मलाई त अझ कस्तो लाग्छ भने अब रेडियो नेपाल भनेको एउटा सरकारी स्तरबाट चाहिँ नोमिनेसन हुने अनि होइन यस्ता हाम्रो सरकारी मिडियाहरू छ नि पत्र पत्रिकाहरूदेखि लिएर त्यहाँ पनि आजकल के मान्छेले के कुराले धेरै भ्युज हुन्छ, धेरै दर्शकहरूले सुन्छन् भन्ने कुरालाई अलिकति पोलिटिकल क्षेत्रको कुराहरू धेरै आउनुपर्छ भन्ने हाम्रो मान्यता छ कि राजनीतिले मात्रै कृषि विकास हुँदैन। र आज हामी जति कुराहरू गर्छौँ बाहिर राजनीतिक कुराहरू र अरू कुराहरू जति हामी ल्याउँछौँ त्यति नै कुरा कृषिका गर्ने हो भने साँच्चै नै हाम्रो देश नै कृषि प्रधान देश भनेर गर्व गर्न लायक हुन्थ्यो। आज कृषिको क्षेत्रमा हामी सुनको कचौरा लिएर चाहिँ भिख मागिरहेका छौँ होइन, हाम्रो आयातको स्तर हेऱ्यौँ भने चामलदेखि लिएर हरेक कुराहरू, फुल पनि आउँदैछ बाहिरबाट, कति कुराहरू जनैहरू बाहिर चाइनादेखि होइन इन्डियादेखि आयात भइरहेको हुन्छ। हामीले पठाउनु पर्ने ठाउँमा चाहिँ आयात गरिरहेका छौँ, हामी केही पनि कुराहरूमा हामी आत्मनिर्भर छैनौँ होइन। हामी अर्थतन्त्रको कुरा गर्छौँ, समृद्धिको कुरा गर्छौँ, तर त्यहाँ कृषिको कुरा आउँदैन, कृषिका कुनै पनि कुराहरू समाचार बन्दैनन्, हाइलाइट हुँदैनन्। र हामी देखिरहेको छौँ कि एकदमै राजनीतिक होइन पोलिटिक्सका कुराहरू हाइलाइट गर्दाखेरि धेरै समाचारहरू सुनिन्छन्, धेरै पत्रिका बिक्छन्, धेरै भ्युजहरू हुन्छन्, आजकलसम्म त होइन युट्युबहरूमा पनि त्यो कुराहरू छ। त्यसैले विज्ञता एकातिर छ, त विज्ञताको भरपूर प्रयोग गर्ने जुन राज्य संयन्त्र छ नि त्यसको कमजोरी हो। कुनै पनि एउटा व्यक्ति, कुनै एउटा पदमा कार्यरत व्यक्ति, कुनै मिडिया विशेष भन्दा पनि पुरा राज्य संयन्त्रले के कुरामा जोड दिनु पर्थ्यो र यदि साँच्चै नै सुख शान्ति समृद्धि खोज्ने हो भने कृषि चाहिँ हाम्रो आधार हो भनेर कृषि अर्थनीति र कृषिको अर्थव्यवस्था जुन छ आर्थिक अनि अर्थोपार्जनमा कृषि भन्ने कुराहरूका बहसहरू निरन्तर र तिनलाई चाहिँ अभ्यास, व्यवहारिक अभ्यास र कृषकहरूलाई चाहिँ एकदम हौसला बढाउने कामहरू नहुँदासम्म कृषकलाई विज्ञता चाहिँदैन, कृषकलाई केवल व्यवहारिक ज्ञान दिए पुग्छ र त्यति पनि हामीले गर्न सकेका छैनौँ। र त्यसैले हामी चाहिँ तथाकथित विज्ञहरू जुन भएर पनि त्यसको आउटपुट परिणाम चाहिँ कृषि क्षेत्रमा के आउन सकेको छ त भन्ने प्रश्न चाहिँ हामी सबैको नै प्रश्न हो।
हजुर, म प्रद्युम्न सरलाई सोध्न चाहन्छु, जस्तो अघि पनि मैले संकेत गरेँ यदि पहिले नै यसो भनिदिनु पाएको भए होइन, जस्तो हामीले पूर्वानुमान गरेर ल दसैँको चाडबाड सकिने बित्तिकै एउटा बाढी के अरे यो मौसमी गडबडी हुँदैछ भनेर किसानलाई भनिदिनु पाएको भए अथवा अरू अरू कुनै पूर्व सूचनाहरू दिनु पाएको भए, अहिले आधुनिक युगमा चाहिँ कृषि संचारको क्षेत्रमा एप्सहरूको प्रयोग गरेर पनि कृषकहरूलाई सम्बोधन गरिएको छ, तर के नेपालका किसानहरू एप्सहरू प्रयोग गरेर एकदम अध्ययनशील भएर चाहिँ त्यो आधुनिक कृषि प्रणालीमा छन् कि हाम्रो कृषि प्रणाली चाहिँ एउटा निर्वाहमुखी कृषि प्रणाली हो र निर्वाहमुखी अर्थतन्त्रले गर्दाखेरि नै हामी कृषि प्रधान भइरहेका छौँ, यसमा यो रणनीति निर्माणका क्षेत्रमा यी विषयहरू कतातिर अटाउँछन् होला?
धन्यवाद सर। वास्तवमा यो जुन हाम्रो कृषि, सर्वप्रथम त कृषि भनेको एउटा संस्कृति एग्रिकल्चर त्यसबाट आएको हो, हामी त्यसमा निर्भर थियौँ। तर अहिले यो वर्तमान वर्षहरूमा के यो वर्तमान दशकमा कृषि आधुनिकरणमा पनि निकै फड्को मारिरहेको छ र चाहिँ जुन किसिमको अघि नै पनि कुरा गरियो कि हामी जुन कृषि विकास रणनीति यसले पनि विभिन्न प्रयासहरू गरिरहेको छ, जस्तो जुन आत्मनिर्भरता 2015 खाद्यान्नमा 16% व्यापार घाटा थियो भने त्यसलाई चाहिँ 20 वर्ष यसको अन्त्यसम्ममा 5% मा धार्ने र अझै अतिरिक्त निर्यात गर्ने त्यो किसिमको लक्ष्य राखिएको छ। त्यसै गरी जुन वर्षैभरि सिँचाइको कुराहरू भयो त्यो चाहिँ 80%, जुन कि 25% थियो भने अहिले करिब 40-35% आइसकेको छ र 80% पुर्याउने। यसै गरी यो माटोको प्राङ्गारिक बिगोपना अनि त्यसपछि जमिनको उत्पादकत्व को कुराहरू भयो, कुल ग्रास्त उत्पादनमा कृषि क्षेत्रको योगदान भयो, यी कुराहरू कृषिमा जुन अघि कुरा आयो व्यापार सन्तुलनका कुराहरू, यसमा पनि व्यापार बचत चाहिँ 508 मिलियन अमेरिकी डलरसम्म पुर्याउने हाम्रो लक्ष्य छ, कृषिजन्य निर्यातमा पनि हामीले केही फड्को मार्ने छ। यी प्रयासहरू कृषिको के छ भने हामी एकैचोटि हुँदैन, जसरी उद्योगको कुनै कुरा उत्पादन गर्दा एकैचोटि हुन्छ, यसमा कृषकहरूले त्यो कुरा आत्मसात पनि गर्नु पर्यो र बजेट त कृषकहरूले हो, कृषि मन्त्रालय वा सरकारले त एउटा नीति बनाउने हो, र यसको बावजुद पनि के कुराको एउटा म महसुस गर्छु भने कृषिमा जुन किसिमको प्रविधिहरू, जुन किसिमको म्यान पावरहरू जुन हुनुपर्ने थियो त्यो चाहिँ हुन सकेको छैन। त्यो हामी आफै पनि जुन करिब 8,000 जेटी जेटिए चाहिनेमा हामीसँग अहिले 2,000 छ, त्यसको निम्ति हामीले अर्थ मन्त्रालय र विभिन्न निकायसँग हामीले अनुरोध गरेका छौँ र निजी साझेदारीमा पनि हामीले प्रयासहरू भइरहेका छ, जस्तो सहकारीको मार्फतबाट विविध किसिमबाट सरकारको प्रयास छ। यसको बावजुद पनि अहिले चाहिँ अब यहाँहरू हेर्नुभयो भने 10-20 वर्ष अगाडि नेपालमा इन्डियातिरको बाटो बन्द भयो भने हाम्रो तरकारी पाइँदैन थियो, अहिले जस्तो नेपाल बन्द, यो उपत्यका बन्द हुँदा पनि साँझमा यो काठमाडौँ उपत्यकामै काठमाडौँको वरिपरि मफसलमा तरकारीका उत्पादनहरू हुने होइन, अब यसको कारण जनसङ्ख्या पनि वृद्धि भइरहेछ र एउटा सुखद पक्ष के छ भने युवाहरू जो बाहिर विदेशमा काम गर्नुभएको थियो त्यो युवाहरू कृषिको उद्योगमा, कृषि एउटा व्यवसायीकरणमा समर्पित पनि हुनुभएको छ। केही युवाहरू, सबै युवाहरू त आकर्षित हुनुभएको छैन, त्यो सबै गर्न सकिएको छैन, तैपनि यसमा पोजिटिभ कुराहरू छ। र यो जुन एप्सको कुरा गर्नुभयो, त्यो एप्सको पनि हाम्रा विभिन्न परियोजनाहरूले एउटा एप्सको वातावरण, यहाँले यदि रजिस्टर गर्नुभयो भने यहाँलाई चाहिँ त्यो मौसम सम्बन्धी जानकारीहरू, पूर्वानुमान सम्बन्धी अघि भन्नुभयो जस्तै, र चाहिँ र विभिन्न बानी नानीहरूको अब यो गर्नुपर्छ भन्ने किसिमको पनि त्यो इन्फर्मेसनहरू, अहिले भनौँ न मोबाइलकै प्रयोग गर्दा पनि नेपालमै करिब 60% भन्दा बढी जनसङ्ख्याले मोबाइल प्रयोग गरेको भन्ने हामीले रेकर्ड डाटाहरू पाएका छौँ होइन, सञ्चारको क्षेत्रमा हाम्रो एकदमै फड्को मारिरहेको छ, त्यसको हाम्रो कृषिले पनि त्यसको फाइदा उठाएर विभिन्न मोबाइल एप्सहरू, यस्तै अब रेडियो कार्यक्रमहरू प्रदेशमा प्रदेश स्तरीय, त्यो किसिमबाट टिभीको कार्यक्रमहरू, विभिन्न किसिमबाट कृषकहरूलाई सुसूचित गर्ने पूर्वानुमान सम्बन्धी जानकारी दिने कार्यक्रमहरू भइराखेको छ।
हजुर,
त्यसको केही उपयोग पनि भएको छ।
त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी कृषिको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। दुईजना विज्ञ हामीसँग हुनुहुन्छ, डाक्टर प्रदुम्न पाण्डे र डाक्टर नम्रता पाण्डे। विशेष गरी अब कृषि अर्थको अर्थतन्त्रकै कुरा गर्दाखेरि म नम्रता म्याडमलाई प्रश्न गर्न चाहन्छु कि कतिपय विकसित देशहरूमा कृषकहरूको संरक्षणका लागि कृषकको काम उत्पादन गर्ने र सरकारको काम त्यसलाई 100% खरिद गर्ने, त्यसपछि सरकारले त्यसलाई बिक्री गरोस्, त्यसलाई भण्डारण गरोस् नगरोस्, त्यसमा सरकार भएन। त्यसकारण हामीले कृषिको विकासलाई सुनिश्चित गर्नको लागि कृषिमा टिकाइ राख्न, जनशक्तिलाई, जनसंख्यालाई कृषिमा टिकाइ राख्नको लागि पनि केही रणनीतिक योजनाहरू चाहिँ अगाडि सार्नुपर्ने अवस्था आउन सक्छ। के नेपालमा सम्भव छ कृषकहरूलाई गरेको सम्पूर्ण उत्पादनहरू स्थानीय तहदेखि नै सरकारले खरिद गरिदिने र बाली नालीलाई चाहिँ बीमा गरिदिने, जसले गर्दा अहिले हामीले आजभोलि देखेका यी समस्याहरूलाई पनि सम्बोधन हुन सकोस् र कृषकहरूको आर्थिक स्थिति पनि अलिकति सुरक्षित हुन सकोस्, के त्यो सम्भव देखिन्छ नेपाल जस्तो देशमा?
बिल्कुल सर, अहिले हामीले गर्नुपर्ने भनेकै त्यही हो। कतिपय अवस्थामा हामी यत्तिकै पनि कुनै भ्रमणमा गयौँ अनि राम्रो तरकारी केही चिज फलफुलहरू देख्यौँ र यहीँबाट नै हामी आफै टिपेर खरिद गरेर लैजानु पर्यो भनेर कृषक कहाँ पुग्यौँ भ्रमणकै क्रममा पनि रमाइलोकै लागि भने पनि हामी हेर्छौँ कि त्यो बजार मूल्य कृषकले जसरी दिइराख्नु भएको छ, हामी कहाँ आउँदाखेरि हाम्रो सहरमा आइपुग्दाखेरि हामी जति खरिद गरेर उपभोग गरिरहेका छौँ त्यो आकाश पाताल पातालको फरक छ। र विशेष गरी एउटा कृषकहरू नै आफ्नो एउटा हौसलामा आएर धेरै उत्पादनप्रति र नैराश्यजनक नहुनको लागि हामीले उनीहरूको बजार लिइदिनुपर्ने जुन अवस्था छ होइन, त्यो हामीले गर्न सकिरहेका छैनौँ। हामी आफै कतिपय चिजहरूमा आत्मनिर्भर हुन सक्छौँ तर त्यसको लागि किसानहरूले उनीहरूले गरेको मेहनतको मूल्य पाउनु पर्यो र किसानहरूले उचित मूल्य पाए भएर बिचमा बिचौलिया भएन, कृषि बजारमा पनि बिचौलिया भएन भने किसानहरूले पनि उचित मूल्य पाउने छन् र हामी जस्तो खरिद गर्ने होइन ग्राहकहरूले पनि सस्तो र पौष्टिक तरकारी फलफुलहरू होइन अनि अन्न अनाजहरू कृषि उत्पादनहरू हामी उपभोग गर्न सक्छौँ. आज त यति धेरै भइरहेको छ कि एउटा अर्ग्यानिक खेती त विषादीको नाममा एउटा चाहिँ हामीलाई डर लाग्छ अरे खानेकुराहरू खाना खानु बस्नु अगाडि होइन हामी विषादी खाइरहेका छौँ कि जस्तो लाग्छ. एकातिर स्वास्थ्यको दृष्टि छ भने अर्कोतिर हामी अर्थतन्त्र भनिरहेको हुन्छौँ किसानहरूले जुन मेहनत गरेका छन् किसानहरूको मूल्य पाएको छैन भने किन त्यो कृषि बजारलाई व्यवस्थापन गर्ने र सरकारी स्तरबाटै कृषकका हरेक उत्पादनहरूलाई 100% खरिद गरेर त्यसको बजार व्यवस्थापन किन गर्न सकिँदैन यसमा खास बाधक तत्त्व चाहिँ के हो भन्ने कुरातिर पनि अनुगमन हुनुपर्छ जस्तो मलाई लाग्छ. हामी आज यो मौसमसँग रिलेटेड भएर कृषिको कुरा गरिरहेका छौँ भने हामीसँग वातावरण विज्ञहरू हुनुहुन्छ जसलाई एप्स नै प्रविधि मैत्री हुनुहुन्न उहाँहरूलाई पनि बिस्तारै कसरी यो कुराहरूमा अभ्यस्त गराउने भन्ने कुराहरू छन्. बहुपक्षीय कुराहरू समेटेर कृषकहरूलाई हौसला उनीहरूलाई प्रविधि मैत्री उनीहरूको उत्पादनहरूलाई हामी खरिद गरेर उनीहरूको बजारको सुनिश्चितता हुन्छ नि कहिलेकाहीँ तरकारी सडिरहेको हुन्छ खेर गइरहेको हुन्छ बिचमा बिचौलिया प्रवेश गरिरहेको हुन्छ होइन यी धेरै मेकानिजमहरूलाई न्यूनीकरण गर्नको लागि अनुगमन र कर्मचारी परिचालन अनि वातावरण विज्ञहरू चाहिँ कृषिमा परिचालन होइन यी कुराहरू छन् त्यो हुनासाथ त कृषकहरूले गरेको मेहनतलाई हामीले पनि सस्तो र सुलभ रूपमा खरिद गर्न पाउने उनीहरूले आफूले गरेको मूल्य पाउने त्यति नै कुरामा त एक एक स्टेप हामी अगाडि बढ्दै गयौँ भने त धेरै नै कृषि अर्थतन्त्रले नै हाम्रो देशलाई चाहिँ माथि उकास्ने एउटै मात्रै एउटा महत्त्वपूर्ण पक्ष चाहिँ हो भन्न चाहन्छु. एज अ ले म्यानको हिसाबबाट हामीले हेर्यौँ भने पनि कृषि नीति नै थाहा नहुने प्रविधि नै थाहा नहुने किसानहरूलाई र हाम्रा नेपाली जुन खरिद ग्राहकहरू हाम्रो उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई पनि यो सचेतना चाहिँ हामीले दिन सक्यौँ भने होइन जस्तै दसैँको मुखमा आएर कति धेरै तरकारी फलफुलहरूको भाउ बढेको थियो होइन यो किन भइरहेछ यसको मेकानिजम यसको कारण चाहिँ के हो कि दसैँ जस्तो पर्वमा पनि गरिब नेपालीहरू चाहिँ सामान्य तरकारी फलफुल पनि उपभोग गर्न नसकुन् भन्ने उद्देश्य हो वा यो धेरै कुराहरू लुप होल जुन भन्छ नि धेरै कुराहरू चाहिँ बिचमा छिरेका छन् र त्यसलाई केवल खाँचो छ भने अनुगमनको अन्यथा हामीसँग म्यान पावर पनि छ जनशक्ति पनि छ हाम्रा स्थानीय तहदेखि लिएर होइन तिनै तहमा कर्मचारीहरू पनि हुनुहुन्छ यो व्यवस्थापनको पक्षमा कहाँनिर के कुराको कमजोरी भएको हो भन्ने कुरा चाहिँ म त के भन्न चाहन्छु भने अझै पनि सरकारी स्तरबाट यो कुरामा एकदमै अनुगमन गर्न र किसानहरूलाई हौसला दिन जरुरी छ. किसान आयोगको काम किसान आयोगले के काम प्रगति विवरण पनि हामीले खोज्नु
पर्यो
कर्मचारीहरू परिचालन गरिएको छ त्यसले कृषक र उपभोक्तालाई के फाइदा गरेको छ त त्यो अनुगमन हामीले गर्नुपर्छ.
हस् हस् धन्यवाद छ डाक्टर नम्रता पाण्डेजी. डाक्टर प्रदुम्मा पाण्डे म अरू प्रश्नहरू पनि राख्ने प्रयासमा थिएँ तर समयले साथ दिएन. विशेष गरी नेपालका चाहिँ रैथाने बिउ बिजनहरूको संरक्षण र सरकारले दिएको अनुदानका विषयमा चाहिँ अनुत्तरित नै रह्यो आजको अन्तर्संवाद. फेरि पनि अर्को सन्दर्भमा हामी यस विषयमा कुराकानी गर्नेछौ. समय दिनुभयो यहाँहरू दुवैजनालाई हार्दिक धन्यवाद छ. धन्यवाद. त आदरणीय श्रोताहरू अन्तर्संवादको निर्धारित समय सकियो. हामी विशेष गरी कृषि विकासको क्षेत्रमा रहेका चुनौतीहरू विद्यमान समस्याहरूको बारेमा विश्लेषण गर्ने प्रयास गरिरहेका थियौं. हामीसँग हुनुहुन्थ्यो दुईजना वरिष्ठ कृषि विज्ञ डाक्टर प्रद्युम्न पाण्डे र डाक्टर नम्रता पाण्डे. कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म हरिशरण लामिछाने पनि विदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.